بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد اور آل محمد پر. ناظرین السلام علیکم، نسیم زندگی میں آپ سب کو خوش آمدید کہتے ہیں.
میں بھی سلام عرض کرتا ہوں آپ کی خدمت میں، اپنے پیارے پیارے ناظرین کی خدمت میں، اور ایک گرم گرم آج سا پروگرام آپ لوگوں کی خدمت میں لے کے آئے ہیں، پروگرام نسیم زندگی. اور امید کریں گے آج کا پروگرام بھی آپ کو پسند آئے گا. ہفتے کے موضوع کے بارے میں بتاتے چلوں کہ ہفتے کا موضوع ہمارا چل رہا ہے زندگی کی مشکلات کا فلسفہ، اور کیا مشکلات انسان کو زندگی میں پیش آتی ہیں اور کیسے ان کا سامنا کرنا چاہیے، اور ہار مان لینی چاہیے یا نہیں، مایوسی کا شکار ہونا چاہیے یا نہیں، ہمت سے کام لینا چاہیے. اس پہ ہم لوگ انشاءاللہ پورا ہفتہ گفتگو کریں گے،
اور آپ بھی ہم سے رابطہ کر سکتے ہیں وائبر واٹس ایپ، جس کا نمبر تھوڑی دیر میں ہمارے ساتھی نیچے دیں گے. اور اس کے علاوہ آپ لوگ فیس بک پر اپنے سوالات پوچھ سکتے ہیں. انشاءاللہ ہم لوگ اگر پروگرام سے مربوط ہوا، یا اگر بہرحال آپ جو چاہتے ہیں کہ پروگرام میں نشر کیا جائے، ہم لوگ اس پر خاص توجہ دیں گے. اور اگر ہوا تو آپ لوگوں سے بھی رابطہ کریں گے، اس شرط پہ کہ آپ لوگ اپنا نمبر بھی ہم لوگ کے لیے بھیجیں، تو یعنی وہ وائبر واٹس ایپ پہ بھیجیں، تاکہ بہرحال کافی حد تک جو کہہ سکتے ہیں کہ خصوصی جو فضا ہوتی ہے وہ باقی رہے. تو بہرحال ہم لوگ کا پروگرام دیکھتے رہیے گا، لیکن شروع ہم لوگ کریں گے اپنے پروگرام کو صحیح طور سے ایک حدیث سے، رسول اکرم صلی اللہ علیہ وسلم کی.
میرے خیال میں امام حسن مجتبی علیہ السلام کی حدیث ہے جی، تو وہ ملاحظہ فرمائیے اور پھر آپ لوگوں کی خدمت میں حاضر ہوں گے، ہمارے ساتھ رہیے گا.
حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، عبادت کے 7 حصے ہیں، جن میں سب سے بڑا اور افضل حصہ حلال روزی کا حصول ہے.
رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث آپ لوگوں نے دیکھی، اور ہم لوگ انشاءاللہ کوشش کریں، ابھی صبح ہے، روزی کے لیے نکلیں تو حلال روزی کی تلاش میں ہی نکلیں. روزی کا میرا معصوم کا قول ہے کہ ہر ایک کے لیے مقرر ہو چکی ہوتی ہے، حلال یا حرام بنانا وہ ہماری ذمہ داری ہے.
بالکل، اور یہاں تک حلال روزی کے بارے میں یہ بھی حسن کہا گیا ہے کہ ایک حصہ ہے عبادت کا.
بالکل یقینا
اگر آپ محنت کر کے اپنے لیے، اپنے گھر والوں کے لیے پیسہ کماتے ہیں حلال طریقے سے، تو اس میں جو ہے عبادت کا اس کو درجہ دیا گیا.
یقیناً ایسا ہی ہے. اور ناظرین انشاءاللہ ہم لوگ جو ہم لوگ کے ہفتے کے موضوعات ہیں اس کے بارے میں بہرحال آپ لوگوں کو معلوم تو ہے ہی، اور موضوع جو ہے ہم لوگوں کا وہ یہ ہے کہ زندگی کی مشکلات اور کیسے ان مشکلات کے سامنے ڈٹا جائے. یا جیسا کہ خرم نے کہا کہ ہم لوگ بالکل جو ہاتھ پیر ڈال دیں اور کچھ نہ کریں، بس جہاں زندگی لے جا رہی ہے وہاں چلے جائیں، یا یہ کہ ہم لوگ حتیٰ اگر ہوا تو جو ایک یعنی ندی کا بہاؤ جو ہے اس کے برخلاف ہم لوگ چلتے ہیں، تو یہ کیا یہ ہم لوگوں کو کرنا چاہیے؟
موضوع بہت اہم موضوع ہے. ایک ہمارے ایک دوست بڑی اچھی بات کر رہے تھے، اور انہوں نے بات یہ کی کہ اکثر ہمیشہ وہ سچ اس موضوع پہ بحث کرتے ہیں کہ جی ہم لوگ جو اس دنیا میں آئے ہیں کیا اس لیے آئے ہیں کہ صبح اٹھیں، کھانا کھائیں، ناشتہ کیا، کام پہ جائیں، سوئیں، اور اس کے بعد دوبارہ کھانا کھائیں، پھر جاگیں، پھر کیا صرف ہمارا یہی کام ہے؟ تو دوبارہ معذرت کے ساتھ کہتا ہوں کہ وہ ایک ہمیشہ ایک بات کرتے ہیں، کہتے ہیں کہ پھر ہمارے ہم انسانوں اور حیوانوں کے درمیان فرق کیا ہوا؟ تو یہ بڑی ایک بہت اہم سوال ہے ہم لوگوں کے لیے، کہ اصل جواب تو دور کی بات کہ ہم اس سوال پہ بیٹھ کے کبھی سوچتے بھی ہیں कभी ऐसा हुआ है कि हम मसलन छुट्टी के दिन बैठ के सुबह जब उठें अखबार पढ़े हैं, तो थोड़ा इस पर भी गौर करें बजाय इसके कि वो जो अखबार की सुर्खियां हम लोग पढ़ के जो है बहरहाल लुत्फानंदोज़ होते हैं, तो थोड़ा इस पर सोचें कि जब मैं बैठा हुआ हूँ पूरा हफ्ता काम करता हूँ, खाना खाना सोना, और उसके अलावा क्या हम
क्या कोई मकसद भी है हमारी जिंदगी का। तो बहरहाल इस हवाले से कल निगहत नसीम साहिबा ने भी और हम लोग की जो मेहमान थी मीरानी साहिबा ने, उन्होंने भी बहुत ही अच्छी मालूमात इस सिलसिले में फराहम की क्या हम लोग करना चाहिए, इब्तदाई मरहला वो था। इंशाल्लाह आज हम लोग गुफ्तगू करेंगे प्रोफेसर सुल्तान से जो इस्लामाबाद में हम लोगों के साथ होंगे, और हम लोगों का आज दिन का मौजू बहरहाल एक मेडिकल
बिल्कुल डॉक्टर फहीम मकबूल हमारे साथ होंगे, पीएचडी फेलो हैं फार्माकोलॉजी, तेहरान मेडिकल यूनिवर्सिटी से तालीम हासिल कर रहे हैं, और वो अच्छा एक मौजू लेके आए हैं, अहम मौजू है कि जख्म हो जाते हैं मुख्तलिफ किस्म के गिरने की वजह से या कोई जो भी, तो उसका कैसे उसका ट्रीटमेंट किया जाए, कैसे उसका ख्याल रखा जाए। अक्सर हमने देखा है कि जख्म छोटे मोटे होते हैं उनका ख्याल नहीं रखा जाता, खराब हो जाते हैं या उनको छीलना, मुख्तलिफ किस्म की उस पर चीजें आ जाती है, वो डॉक्टर साहब से पूछेंगे कि वो
इंशाल्लाह। बहरहाल आज का प्रोग्राम भी देखना मत भूलिएगा, अभी हम लोग साथ में चलेंगे वर्जिश करेंगे ताकि सेहत का अपने सही तौर से ख्याल रख सकें, फिर उसके बाद आपकी खिदमत में हाजिर होंगे, प्रोग्राम नसीम जिंदगी जारी रहेगा।
بسم اللہ الرحمن الرحیم، امید کرتا ہوں کہ آپ نے پچھلے جتنے پروگرامز ہیں ان کو غور سے دیکھا ہوگا، ورزش کر رہے ہوں گے۔ اب ہم ایک اور ورزش کے ساتھ آپ کی خدمت میں حاضر ہیں، ایک نئے اسٹیپ کے ساتھ بیٹھتے ہیں زمین پہ۔ پلاٹس کے جتنے بھی اسٹیپس ہم بیٹھ کے انجام دیتے ہیں اس میں جو ہے وہ ہمارے کمر گھٹنے اور دونوں پنجے ایک لیول پہ ہونے چاہیے۔ ابھی اپنی کمر کو ڈھیلا رکھیں گے، دونوں ہاتھوں کو اپنے دونوں ران کے نیچے رکھیں گے، سانس لیں گے اور سانس چھوڑنے کے ساتھ اپنی کمر کو سیدھا کریں گے۔ اگر اپنی کمر کو سیدھا نہیں کر سکتے اس انداز میں تو پھر اپنے دونوں پنجوں کو پیر سے دونوں پنجوں کو زمین سے اٹھا لیں اور ان کو سیدھا کر لیں۔ دونوں ہاتھ رانوں کے نیچے، سانس لیں گے، سانس چھوڑتے وقت کمر کو سیدھا کریں گے، دوبارہ سانس چھوڑیں گے، دوبارہ سانس لے کے سانس چھوڑیں گے اور اپنی کمر کو سیدھا کریں گے، کمر کو سیدھا کریں گے۔ اس ورزش میں بھی جب ہم اپنی سانس کو چھوڑیں گے تو ہمارا پیٹ اندر کی طرف ہونا چاہیے، سینہ باہر کی طرف نکلا ہونا چاہیے۔ اس کا نیکسٹ سٹیپ یہ ہے کہ ہم اپنے دونوں ہاتھوں کو ران کے نیچے سے نکالیں گے اور دونوں ہاتھ آگے کی طرف لے کے آئیں گے، کمر ڈھیلی چھوڑی ہوئی ہے، دوبارہ سانس لیں گے، پیٹ کو اندر کریں گے، سینہ ہمارا نکلا ہونا چاہیے، بالکل اسٹریٹ ہونی چاہیے ہماری کمر، پھر دونوں ہاتھوں کو سامنے کی طرف لے کے آئیں گے اور دوبارہ اپنے ہاتھوں کو ران کے نیچے لے جائیں گے، سانس لیں گے، پیٹ اندر، سینہ باہر، کمر بالکل صاف کریں گے، اپنی سیدھی کریں گے، سینہ بالکل باہر نکلا ہونا چاہیے، پیٹ نکلا ہوا، سانس لیں گے، سانس چھوڑتے ہوئے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل سامنے رکھیں گے، دونوں کندھے ہمارے سیدھے ہونے چاہیے اور ہاتھ ہمارے کندھوں سے اوپر نہ ہو، اور یہ ہماری تھوڑی اس اسٹیپ میں نہ اوپر کی طرف جائے گی نہ نیچے کی طرف، بالکل اسٹریٹ ہونی چاہیے، اور ہمارے دونوں ہاتھ بھی ہمارے کندھے کے لیول تک ہونے چاہیے، لیکن صرف ہمارا پیٹ اور ہماری جو کمر ہے اس کو بھی آپ ذہن میں رکھیں۔ جب ہم اپنے ہاتھوں کو آگے لے کے آئیں گے تو تھوڑا سا ہاتھوں کو 45 ڈگری کے لیول تک اوپر بھی لے کے جائیں گے، یہ نیکسٹ سٹیپ ہے اس ایکسرسائز کا۔ جو بھی آدمی یہ ورزش کرے وہ اپنی توانائی کے حساب سے اور جتنا ہاتھوں کو اوپر لے جا سکتا ہے اور جتنی سختی برداشت کر سکتا ہے اتنی ورزش کریں۔ سانس لیں گے، سانس چھوڑیں گے، کمر بالکل سیدھی، سینہ نکلا ہوا، پیٹ اندر کی طرف، سانس چھوڑتے وقت دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل پیر ہمارے سیدھے ہونے چاہیے، اگر پیر سیدھے نہیں رکھ سکتے تو پیروں کو اٹھا لیں گے۔ اب ہم ہاتھوں کو سیدھا کریں گے اور سیدھا کرنے کے بعد اوپر لے کے جائیں گے، دوبارہ نیچے لے کے آئیں گے، دوبارہ ہاتھوں کو ہم اپنے ران کے نیچے لے جائیں گے۔ ایک دفعہ اور اس ورزش کو دہراتے ہیں، سانس لیں گے، سانس چھوڑتے وقت ہم اپنی کمر کو سیدھا کریں گے، सांस लेंगे, सांस छोड़ते हुए अपने दोनों हाथों को ऊपर लेके आएंगे, सांस लेंगे अपने हाथों को दोबारा ऊपर लेके जाएंगे, और ये देखें 45 डिग्री का, इसमें 45 डिग्री का एंगल बन रहा है। दोबारा हाथों को नीचे लेके आएंगे, सांस लेंगे, सांस छोड़ेंगे, सांस छोड़ते वक्त दोबारा हाथों को रान के नीचे ले जाएंगे। उम्मीद करता हूं कि आपने बहुत दिक्कत से आज का प्रोग्राम देखा होगा, इस एक्सरसाइज को देखा होगा, और आप हमारी सारी एक्सरसाइजेस को देख रहे होंगे, हर स्टेप को देख रहे होंगे। इंशाल्लाह आपके लिए सेहत और सलामती के आरजू के साथ खुदा।
जी नाज़रीन, आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी। बहुत बहुत शुक्रिया तमाम उन लोगों का जो हम लोगों का प्रोग्राम देख रहे हैं और पसंद कर रहे हैं। रहमान साहब ने हम लोगों के लिए मैसेज भेजी है, मेरे ख्याल में यूएई में हैं, तो बहरहाल अपने तमाम नाज़रीन को सलाम अर्ज़ करते हैं जो इस वक्त यूएई में बैठे हमारा प्रोग्राम देख रहे हैं। और बहरहाल इसमें यहाँ पे इमदादुल्लाह साहब ने जो हमेशा के हमारे गाहक हैं,
जी बिल्कुल
सही होगा थोड़ा लेकिन बहरहाल चले, हम लोगों की दुकान जो है, जो हम लोगों ने खोली हुई है, उसके बहुत अहम ग्राहक हैं, और उन्होंने कहा कि जिंदगी में मुश्किलात हमारे आमाल की वजह से होती हैं और अल्लाह पे कामिल यकीन न होना भी मुश्किलात पैदा करता है। यकीनन ऐसे ही है। और हम लोगों को इस मौजूआत पर कैसे, यानी जैसे कहा जाता है, डील करना चाहिए उनसे, कैसे बर्ताव करना चाहिए हम लोगों को, इस पर हम लोग खास तवज्जो देनी चाहिए। इंशाल्लाह कोशिश करेंगे कि इस हफ्ते में ही काफी हद तक उसके वजूहात पर रोशनी डालें जो हम लोग की जिंदगी मुश्किलात हम लोग खुद पैदा करते हैं। कोई और नहीं आता है कि मतलब कहे कि भाई ये मुश्किल आपकी जिंदगी में हो, आप जो भी कदम उठाते हैं उसमें कहा जाता है फिजिक्स का यानी बिल्कुल इब्तदाई कानून है कि आप जो कोई काम करते हैं, कदम उठाते हैं, तो दुनिया के उस हिस्से पर, वक्त और यानी जगह के उस हिस्से पर एक प्रेशर पड़ता है।
अच्छा,
जो उसका रिएक्शन भी होता है,
वो
फिर कवानीन आ जाते हैं, न्यूटन के कवानीन।
ये बहस एनर्जी की जो आप कर रहे हैं, बिल्कुल हकीकत है। अच्छा काम आप करते हैं, अच्छी एनर्जी, मुस्बत एनर्जी आपको मिलती है। हत्या यहाँ तक कहा जाता है कि जिस घर में, जिस जगह पर, जिस ऑफिस में, जिस दुकान में अच्छे काम किए जाते हैं, हलाल की रोजी कमाई जाती है, अच्छी बातें की जाती हैं, नमाज पढ़ी जाती है, कुरान की तलावत होती है, वहां पर ये बात आहिस्ता आहिस्ता अब साइंसदान भी इस नतीजे पहुंच रहे हैं कि वहां पर एक खास किस्म की एनर्जी, मुस्बत एनर्जी आपको नजर आती है। और ऐसा ही है।
खुर्रम, एक बात आपने अभी कही, वैसे हम लोगों का रابطہ हो गया
है सुल्तान
से, लेकिन एक चीज मैं कहना चाहूंगा कि कुरान पढ़ना काम पे क्या हो सकता है। यानी बहरहाल हम लोगों के हमारे एक साथी है और मैं उनकी तारीफ करना चाहूंगा, और के इस सिलसिले में कि वो हर रोज आती हैं तो ऑफिस तो एक सफा कुरान जरूर पढ़ती हैं। वाकई हम लोगों को ऐसे लोगों से सीखना चाहिए, या आप देखिए किस हद तक उनके अपनी जिंदगी पर और दूसरों पर मुस्बत एनर्जी और मुस्बत असरात का बायस होता है, आप अंदाजा लगा सकते हैं।
फायदा इसमें हसन हमारा अपना ही होता है। अगर ये हमारे किसी के जहन में ये बात आई हुई है कि ये हमारा जो है मजबूरी है, हमने करना है ये काम और एक फर्ज के तौर पर है, ऐसा कुछ नहीं है। सारी जो दीन इस्लाम में जो जो चीज़ें हमें तर्ज ज़िंदगी बताया गया है, इबादात हैं, इसमें सारा का सारा फ़ायदा हम लोगों को अपना होता है। हमारी ज़िंदगी में फ़ायदा, हमारे ज़हनी सुकून में फ़ायदा है, सही रस्ते पे हम लोग चलते हैं। दोबारा ये सारी चीज़ें हैं, चलेंगे हम लोग प्रोफेसर सुल्तान के पास।
बिल्कुल जी। प्रोफेसर सुल्तान साहब, आपकी खिदमत में सलाम अर्ज़ करता हूँ, खुश आमदीद कहता हूँ आपको नसीम ज़िंदगी में। और मेरा सवाल भी इस तरह से है कि हम लोग ज़िंदगी की मुश्किलात के हवाले से गुफ्तगू कर रहे हैं, तो ये जिंदगी की मुश्किलात आजकल जो हैं, अभी एक हमारे साथी ने भेजा है कि ये खुदा से दूर होने की वजह से हैं। तो बहरहाल बहुत सारे लोग हैं, हो सकता है खुदा को मानते ही ना हो, तो बहरहाल वो लोग किस इसको हिस्से में शामिल करें अपनी जिंदगी की मुश्किलात को, या बहरहाल अगर मानते भी हैं तो वो हजारों वजूहात लाते हैं लेकिन इस बात को नहीं मानते कि हम खुदा से दूर हो गए, इनका क्या इलाज है?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुर्सलीन, अम्मा बाद, फऔज़ु बिल्लाहि समीउल अलीम मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, लक़द खलक़नल इंसाना फी कबद, सदक़ल्लाहु मौलानल अज़ीम। अल्लाह रब्बुल आलमीन की बेहद हमदो सताइश और उसके प्यारे महबूब हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम पर दरूद व सलाम के बाद मैं अपने सामीन नाज़रीन को इंतहाई अदब और एहतराम के साथ सलाम पेश करता हूँ। आज की इस गुफ्तगू के ज़िमन में तीन اہم سے نکات ہیں. پہلی بات تو یہ کہ اللہ نے انسان کو مشقت میں پیدا کیا, اور دوسری بات یہ کہ اللہ رب العالمین نے کیا انسان کو عبث بیکار اور ناکارہ پیدا کیا, اور تیسری بات یہ ہے کہ اس انسان کا مقصد حیات کیا ہے.
بالکل,
پہلی جو آیت مبارکہ تلاوت کرنے کا شرف حاصل ہوا ہے اس کا مختصر سا ترجمہ یہ ہے, لقد خلقنا الانسان فی کبد, بے شک یقیناً ہم نے انسان کو مشقت میں پیدا کیا. اور انسان کے مشقت میں پیدا کرنے کا جو مطلب ہے وہ یہ ہے کہ انسان اس دنیا میں مزے کرنے کے لیے اور چین کی بانسری بجانے کے لیے نہیں آیا, بلکہ اس کے لیے اس دنیا میں محنت اور مشقت اور سختیاں جھیلنے کی یہ جگہ ہے, اور کوئی بھی انسان اس حالت سے گزرے بغیر نہیں رہ سکتا. یقیناً یہ شہر مکہ جس کے حوالے سے یہ سورۃ البلد کے اندر یہ آیت مبارکہ آئی ہے وہ بھی اس بات پر گواہ ہے کہ جس اللہ کے بندے نے جو ہے وہ کوشش کی تو اس کی کاوشوں سے یہ شہر آباد ہوا, اور پھر یہ پورے عرب کا ایک مرکز بنا, اور پھر اس شہر مکہ کے اندر میرے اور آپ کے آقا نامدار صلی اللہ علیہ وسلم کی ذات مبارکہ بھی اس پر گواہ ہے کہ وہ اپنے مقصد کے لیے کس قسم کے مصائب و آلام کو برداشت کرتے ہیں. ہر انسان کی زندگی ماں کے پیٹ سے لے کر زندگی کے آخری سانس تک اس بات پر وہ گواہ ہے اس کی زندگی کہ اس کو قدم قدم پر تکالیف, محنت و مشقت, خطرات اور شدائد کے مرحلوں سے جو ہے وہ مسلسل گزرنا پڑتا ہے. اور جس کو انسان اپنی نظروں کے مطابق انتہائی قابل رشک نگاہ سے دیکھتا ہے, یقیناً جب وہ ماں کے پیٹ میں تھا تو وہ اس خطرے میں مبتلا تھا کہ کہیں ماں کے پیٹ کے اندر ہی جو ہے وہ مر نہ جائے یا اس کا اسقاط نہ ہو جائے. یقیناً وہ جب اس طرح جب اس دنیا میں آتا ہے تو زچگی کے عالم میں اس کی زندگی اور موت کے درمیان ایک بال سے بھی زیادہ فاصلہ نہیں ہوتا, اور جب اس دنیا کے اندر وہ قدم رکھتا ہے اتنا ناتواں, اتنا نحیف اور اتنا کمزور ہوتا ہے کہ اگر کوئی اس کو سنبھالنے والا اور اس کو دیکھنے والا کوئی نہ ہو تو یقیناً وہ پڑے پڑے سسک سسک کر جو ہے وہ مر جائے, اور اسی طرح جب وہ چلنے کے قابل ہوتا ہے تو قدم قدم پر گرتا ہے, اور حتیٰ کہ بچپن سے جوانی, جوانی سے بڑھاپے تک اسے کئی ایسے تغیرات سے گزرنا پڑتا ہے. اگر کوئی تغیر بھی اس کو غلط سمت پہ لے جائے تو یقیناً اس کو جان کے لالے پڑ سکتے ہیں.
جی.
اور اگر کوئی دنیا کا بادشاہ ہے یا کوئی عامر ہے وہ اس کی زندگی کو اس کا یہ اندیشہ اور خطرہ ہمیشہ بے سکون کیے رکھتا ہے کہ کوئی اس کے خلاف سازش نہ کر بیٹھے, اور اسی طرح اگر کوئی فاتح عالم ہے تو یقیناً وہ بھی اس اندیشے سے دوچار ہے کہ اس کے جو ہے وہ گورنروں میں سے یا اس کے کارندوں میں سے کوئی اس کے خلاف بغاوت کا قدم نہ اٹھا بیٹھے. اور اسی طرح وقت کا قارون بھی اس خطرے اور اندیشے سے دوچار ہوتا ہے کہ وہ دولت کو کیسے کمائے اور اس دولت کو کس انداز سے محفوظ رکھے. یقیناً ہر انسان اس دنیا میں چین کی نعمت سے بہرہ مند نہیں ہے, اس لیے کہ اللہ نے اس کو مشقت میں پیدا فرمایا. اور ڈاکٹر علامہ اقبال رحمت اللہ علیہ وہ بھی اس حقیقت کی طرف اشارہ کرتے ہوئے فرماتے ہیں, برتر از اندیشہ سود و زیاں ہے زندگی, ہے کبھی جاں اور کبھی تسلیم جاں ہے زندگی, اور تو اسے پیمانہ امروز و فردا سے نماز, جاویداں پہ ہم رواں ہر دم جواں ہے زندگی
سبحان اللہ. بہت بہت شکریہ بہت بہت شکریہ پروفیسر صاحب. انشاءاللہ گفتگو ہم لوگوں کی جاری رہے گی. ابھی ابھی ہم لوگ ساتھ میں چلیں گے, ایک بریک لیں گے ناظرین, پھر اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. پروفیسر سلطان صاحب جو اس وقت اسلام آباد میں موجود ہیں, ان سے ہماری گفتگو جاری رہے گی. دیکھیے مثبت انرجی اسی کو کہتے ہیں کہ امداد اللہ صاحب نے ہمیں بھیجی ایک بہت ہی بھیجا ایک زبردست پیغام. انہوں نے کہا 9 اگست 2003 سے وہ ہر روز تلاوت قرآن کرتے ہیں, اور آپ حساب لگائیے کہ 15 سال گزر گئے تقریباً, 14 سال آپ رکھ لیں, تو 14 سال میں کس حد تک انہوں نے ثواب کمائے, کس حد تک دوسروں کے لیے مفید رہے ہیں, کیونکہ یقیناً قرآن کا اور نماز کا یعنی صحیح طور سے اس کا انجام دینا, قرآن پڑھنا اور نماز پڑھنا, تو صحیح طور سے اگر اس کو ہم لوگ انجام دیں تو ہم لوگ اپنے لیے اور دوسروں کے لیے کس حد تک مفید ثابت ہوگا.
بالکل, اور اپنی زندگی کتنی ہم بہتر بنا پائیں گے.
بے شک
بالکل, اس میں ایک بہت بڑا اہم نقطہ ہے حسن. ہمیشہ ہم لوگ یہ بات کرتے ہیں کہ جی اس کا فائدہ ہمارا ثواب ہے. میرے خیال میں اصل میں اس ثواب یہی ہے کہ ہم اپنی زندگی کو خوبصورت بنا رہے ہیں. بلکل, اپنی زندگی بہتر. چلتے ہیں پروفیسر سلطان کے پاس. پروفیسر صاحب شکریہ ادا کرتا ہوں دوبارہ ایک بار پھر آپ نے ہمیں پروگرام میں جوائن کیا. پروفیسر صاحب آپ گفتگو آپ اپنی جاری رکھ سکتے ہیں.
ابھی ایک پوائنٹ جو میں نے بیان کیا کہ انسان کو مشقت میں پیدا کیا گیا, اور دوسرے گفتگو کا جو نقطہ ہے وہ یہ ہے کہ کیا انسان کو عبث بے کارا پیدا کیا گیا. اس حوالے سے اللہ رب العالمین نے سورۃ المومنین کی آیت نمبر 115 کے اندر اس انسان کو جھنجھوڑتے ہوئے ارشاد فرمایا, افحسبتم انما خلقناکم عبثا وانکم الینا لا ترجعون. اے انسان کیا تم نے یہ گمان کر رکھا ہے کہ ہم نے تم کو بیکار اور ناکارا پیدا کیا ہے اور تم نے ہماری طرف پلٹ کر واپس نہیں آنا ہے. یقیناً اس آیہ مبارکہ کے ذریعے اللہ تعالیٰ انسان کو یہ باور کرانا چاہتے ہیں کہ تم یہ سمجھتے ہو کہ تم حیوانوں اور جانوروں کی طرح تمہیں پیدا کر دیا گیا ہے, اور تم یہ تم کہ تم سے تمہارے اعمال جو اچھے ہیں یا برے ہیں ان کے بارے میں کوئی محاسبہ نہیں ہوگا, کوئی احتساب نہیں ہوگا. تم ذرا اتنا تو سوچو کہ تمہاری تخلیق ان جانوروں سے کس قدر مختلف ہے اور تم ان جانوروں سے کس قدر ممتاز ہو. یعنی اللہ نے تم کو جو ہے وہ عقل اور فہم کی نعمت سے نوازا, اللہ نے تم کو اختیار اور ارادہ کی آزادی عطا فرمائی, اللہ نے کائنات کی تسخیر کی قوت تمہاری فطرت میں بدیعت فرما دی, اور اس کے ساتھ ساتھ اس کائنات سے ہر طرح کا فائدہ اٹھانے کی صلاحیت استعداد تمہارے اندر رکھ دی. تو کیا تم یہ سمجھتے ہو کہ تم جو ہے وہ جانوروں کی طرح کھا پی کر اور عیش اڑا کر زندگی گزار کے چلے جاؤ گے اور اس سے کے بارے میں تم سے کوئی سوال نہیں کیا جائے گا. مزید اللہ رب العالمین نے اس انسان کو مزید جھنجھوڑتے ہوئے سورۃ القیامہ کی آیت نمبر 36 میں ارشاد فرمایا, ایحسب الانسان ان یترک سدا. کیا انسان یہ خیال کرتا ہے کہ اس کو یوں ہی مومل اور بیکار اور ناکارا چھوڑ دیا جائے گا. اور اسدا کی تفسیر تشریح علامہ ابن منظور اپنی لسان العرب جو امہات اللغت ہے اس کے اندر اس کو یوں درج کرتے ہیں کہ اسدا المحمل یترکو محملا غیر معمور وغیر ملہی. یعنی سدا ایسی چیز کو کہتے ہیں جو ناکارا بیکار اور عبث ہو, نہ اس کو کسی کے کام کرنے کا حکم دیا جائے اور نہ ہی اس سے کسی چیز سے روکا جائے. یقیناً اللہ تعالیٰ نے انسان کو اشرف المخلوقات بنایا اور اس کے اوپر ولقد کرمنا بنی آدم کا تاج سر پہ سجایا, اور لقد خلقنا الانسان فی احسن تقویم کے حسن و جمال کے ساتھ اس دنیا کے اندر اس کو بھیجا. تو کیا وہ اس کا اس دنیا میں نظر انداز کر دیا جانا اللہ کی حکمت سے بعید نہیں ہے. یقیناً اللہ رب العالمین کے پیارے حبیب حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ تم اگر کسی انسان کی یہ حالت دیکھنا چاہتے ہو کہ اللہ تعالیٰ کی نظر کرم میں ہے یا اللہ کی نظر کرم اس سے پھر چکی ہے, تو اس کی نشانی میرے اور آپ کے آقا حضرت محمد مصطفیٰ فرماتے ہیں اس کے مشاغل کو دیکھ لو. اگر اس کے مشاغل دین کی اعتبار سے بڑے فائدہ مند ہیں اور دنیا کے اعتبار سے بڑے منفعت بخش ہے اور دوسروں کی بھلائی اور بہتری کے لیے اس کے لمحات زندگی کے گزر رہے ہیں, تو سمجھ لو اللہ کی نظر کرم وہ ہے. اور اگر اس کے مشاغل ایسے لاجانی اور فضول کاموں میں بسر ہو رہے ہیں تو سمجھ لو اللہ کی نظر کرم اس سے پھر چکی ہے. اللہ کے معبود کا وہ ارشاد آپ کی جو ہے وہ سماعتوں کی نظر کرنے کے بعد مزید آگے اگر ٹائم ہوا تو بتا دوں گا بات مزید. اللہ کے معبود فرماتے اعراض اللہ تعالی عن عبده اشتغال المال, یعنی اللہ کے بندے سے اللہ کی نظر کرم کے پھر جانے کا یہ جو ہے وہ نشانی ہے کہ وہ لاجانی اور فضول کاموں میں جو ہے وہ مصروف رہتا ہے.
بہت بہت
انسان کے اسلام کی سب سے بہترین جو خوبی نبی رحمت صلی اللہ علیہ وسلم نے ہمیں بتائی ہے وہ ایک بات بس
جی.
بہت بہت شکریہ, بہت بہت شکریہ پروفیسر سلطان صاحب, معاف کیجیے آپ کی بات کر دی لیکن
بالکل بالکل بات ختم ہو گئی.
تو ہم انشاءاللہ اگلے ہفتوں میں آپ کی خدمت میں ہم لوگ رہیں گے اور بہت زیادہ استفادہ کیا ہم لوگوں نے آپ کی گفتگو سے, بہت بہت شکریہ آپ کا. پروفیسر سلطان صاحب کی گفتگو آپ لوگوں نے ملاحظہ فرمائی, اسلام آباد میں رہتے ہیں اور وہاں سے ہم لوگوں کا براہ راست رابطہ تھا اس وقت. اور ہم آپ کو بتاتے چلیں کہ اس وقت انور حسین صاحب نے فیس بک پر ہم لوگوں کے لیے ایک مختصر سا پیغام بھیجا ہے. انہوں نے کہا کہ شہید مرتضیٰ مطہری فرماتے ہیں کہ انسان کی بیشتر مشکلات انسان کے زندگی کے اہداف معلوم نہ ہونے کی وجہ سے پیش آتی ہیں.
جیسے کہ کل بھی بات ہوئی کہ جو ہمارے ساتھ نگت نسیم صاحبہ تھی, انہوں نے کہا کہ ہم لوگ یہ نہیں وہ پرائیورٹی نہیں رکھتے کہ ہماری اصل مشکل, ہمارا اصل مقصد زندگی میں کیا ہے اور جو اصل نہیں ہے وہ کیا ہے. تو یہ مکس ہو جانا ایسی حالت پیدا کر دیتا ہے کہ انسان کو سمجھ نہیں آتا کہ آپ کیا کر رہے, کہاں کس حالت میں ہیں.
اور پروفیسر سلطان صاحب نے بھی بہت ہی اچھا
زبردست
بہت اہم پہلو سے اسی مسئلے پر روشنی ڈالی. انشاءاللہ ہفتے کے آخر تک ہم اس پر گفتگو کریں گے اس موضوع پر, تو ہمارے ساتھ رہیے گا ہفتے کے آخر تک. آج تو رہیے گا
اپنی
جگہ پر, وہ ہفتے کے آخر تک بھی رہیے گا. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد دوسرے مہمان تھوڑی دیر میں انشاءاللہ ہمیں جوائن کریں گے. جی ناظرین, آپ لوگ ملاحظہ فرما رہے ہیں پروگرام نسیم زندگی, فیس بک ہم لوگوں کا موجود ہے, اس سے براہ راست آپ رابطہ کر سکتے ہیں ہم لوگوں سے پروگرام کے دوران. اور اس کے علاوہ وائبر اور واٹس ایپ بھی موجود ہے, آپ کا کوئی پیغام ہو اس پر ہم لوگ خاص توجہ دیتے ہیں, اور پروگرام سے اگر مربوط ہو تو انشاءاللہ ہم لوگ پروگرام میں ضرور شامل کریں گے اسے. چلتے ہیں خرم کے پاس اور اپنے عزیز مہمان کو بھی خوش آمدید کہتے ہیں.
بہت شکریہ حسن جی. بالکل ڈاکٹر فہیم مقبول ہمارے ساتھ ناظرین یہاں پر موجود ہیں, پی ایچ ڈی فیلو ہیں فارماکولوجی ٹہرا میڈیکل یونیورسٹی. ڈاکٹر صاحب سلام عرض کرتا ہوں آپ کی خدمت میں, شکریہ ادا کرتا ہوں اپنے ٹائم نکالا ہمارے پروگرام کے لیے. کیسے ہیں آپ؟ ڈاکٹر صاحب زخم کا علاج, اس کا خیال رکھنا, کس طرح خیال رکھنا کہ مختلف قسم کے زخم, بات میرے خیال سے یہاں سے شروع کریں کہ پہلے تو یہ بتائیں کہ زخم ہم کس کو کہیں گے اور کس طرح کے زخم ہمارے پاس ہیں, مختلف کوئی اس کو کیٹیگرائز کرتے ہیں ہم یا نہیں.
زخم کے بارے میں کوئی بھی ایک بات یہ ہے کہ مطلب کوئی بھی بیرونی دباؤ جسم کے کسی حصے میں جو آتا ہے اور چوٹ لگتی ہے تو اس کے نتیجے میں ہمیں کوئی جسم پہ انجری فیل ہو سکتی ہے, کوئی واؤنڈ ہو سکتا ہے, کوئی زخم ہو سکتا ہے.
ٹھیک ہے,
تو وہ مکینیکلی بھی ہو سکتا ہے, یعنی کہ کسی حرکت کی وجہ سے مطلب کوئی کیمیکل ہے وہ آ سکتا ہے, کوئی ریڈیئیشنز ہیں, شعائیں ہیں جو ایسی وہ بھی زخم کر سکتی ہیں کسی. اس کے علاوہ جلنے کی وجہ سے اور زیادہ مطلب ٹمپریچر کی وجہ سے بھی پرابلم ہو سکتا ہے.
ٹھیک ہے,
تو بعض اوقات ذرا ٹھنڈ کی وجہ سے بھی ایک انجری انسان کے جسم کے اندرونی حصے میں ہو سکتی ہے.
ٹھیک ہے,
اور وہاں پہ خون کا جمع ہو جانا ہو سکتا ہے. اور اس میں جو مختلف نوعیت ہیں, جو اس کی جو ریزنز ہیں جس کی میں ہم مختلف طریقے سے ان کو ڈیل کریں گے.
ٹھیک ہے,
تو जो भी कोई जख्म है या कोई हादसा है या किसी कोई आ, आ, किसी भी अगर किसी को जख्म होता है, कोई चोट लगती है, तो आया कि वो बच्चा है छोटा, घर में किसी भी लापरवाही की वजह से गिर गया है नीचे, या कोई रोड एक्सीडेंट है, तो किसी भी तरीके में हम उसको देखेंगे कि सबसे पहले जो हम ट्रीटमेंट करते हैं एमरजेंसी सिचुएशन में कि वो कैसे हम किया जाए।
सही डॉक्टर साहब, ट्रीटमेंट की तरफ हम आएंगे। आपने जख्म के बारे में बता दिया कि मुख्तलिफ तरीकों से जख्म हो सकता है। अगले हिस्से में इंशाल्लाह हम लोग गुफ्तगू करेंगे इस पर कि ट्रीटमेंट कैसे किया कर सकें। यहाँ पर एक मुख्तसर हमने वक्फा लेना है, तो जी नाज़रीन चलेंगे हम हसन के पास, देखते हैं हसन हमें कहाँ लेके जा रहे हैं।
बहुत बहुत शुक्रिया खुर्रम, बस हम लोग चल रहे हैं एक वक्फा लेना है मुख्तसर साहब, फिर उसके बाद आपके और नाज़रीन की खिदमत में हाजिर होंगे। हमारे साथ रहिएगा प्रोग्राम नसीम जिंदगी में। तभी हमारे मोहम्मद हुसैन साहब जो हैं, जो मेरा लिस्ट के ज़रिए हमारी दोस्ती है उनसे, उन्होंने एक बहुत ही अहम पैगाम हम लोगों के लिए भेजा है। एक तस्वीर भेजी है आशिकान मोहम्मद के नाम से। इसके हवाले से मैं तफसीलात इंशाल्लाह आपको बताऊंगा। एक नया कैंपेन है और बहुत अहम कैंपेन है, तफसीलात इंशाल्लाह आप लोग ज़रूर सुनिएगा। हम फेसबुक पेज पर भी कोशिश करेंगे उसकी लिंक्स और तमाम चीज़ें डालें, और फिर उसको आगे बढ़ाना हम सब की जिम्मेदारी होगी। चलते हैं खुर्रम के पास।
बहुत शुक्रिया हसन जी। बिल्कुल, मैं यहाँ पर बताते चलूँ कि डॉक्टर फहीम मकबूल नाज़मी हमारे साथ यहाँ पर मौजूद हैं, पीएचडी फेलो हैं फार्माकोलॉजी तेहरान मेडिकल यूनिवर्सिटी। और आपका कोई सवाल आप पूछना चाहें जख्म के लिहाज से, कोई जख्म है आपको और वो ठीक नहीं हो रहा, या उस जो भी आपका कोई सवाल हो, तो हसन के पास वाइबर व्हाट्सएप और फेसबुक ऑनलाइन है, उस पर आप सवाल पूछ सकते हैं। डॉक्टर साहब, आप बता रहे थे कि कैसे अपने मुख्तलिफ इकसाम बता दी जख्मों की, ट्रीटमेंट की तरफ जल्दी से चलते हैं। क्या ट्रीटमेंट?
इसमें हमारा जो अहम प्रोटोकॉल है उसके मुताबिक चलते हैं। फॉर एग्जाम्पल, एक हम मेडिकल टर्म्स में देखते हैं कि किसी भी मरीज को अगर कोई चोट लगे तो घर उससे पहले कि हम मेडिकल ट्रीटमेंट करें कोई डॉक्टर का, तो हम उसको फॉलो करें लाजमी तौर पे, घर में भी और रोड पे भी।
एमरजेंसी ट्रीटमेंट जो हमारा सही,
तो उसको कहते हैं ए बी सी डी ई प्रोटोकॉल।
अच्छा,
ये बिल्कुल आसानी से आप इसको याद कर सकते हैं, ए बी सी डी ई प्रोटोकॉल।
ठीक है,
अब इसमें यह है कि हमें इसी सीक्वेंस से चलना होगा। अगर पेशेंट है तो सबसे पहले हमने ए को फोकस करना है कि ताकि उसकी मौत जल्दी वाकया ना हो, उसी वाले से भी अहम है।
ठीक है,
फॉर एग्जाम्पल ए में हम देखते हैं कि एयर वे, सी स्पाइन पोजिशन, सांस की नाली। जी बिल्कुल, इसमें जो हमारी नेक है यहाँ पे वर्टिब्रे होते हैं हमारे साथ,
रीढ़ की हड्डी है हमारी गर्दन,
इसके ऊपर जो सी स्पाइन पोजीशन है जिसकी वजह से हमारा जो गर्दन बेंड करती है।
ठीक है,
अगर इसके जो वर्टिब्रे हैं इसके अंदर हमारा हराम मगज होता है इसी के अंदर।
ठीक है, बिल्कुल, तो अंदर से खाली होता है।
जी बिल्कुल, इसके अंदर हराम मगज होता है जो दिमाग की तरफ से आ रहा होता है।
ठीक है,
तो ये सी स्पाइन पोजीशन को सबसे पहले चेक करें क्या इसमें कोई प्रॉब्लम तो नहीं आ गया, डिसलोकेट तो नहीं हो गया।
अच्छा,
अगर यहाँ पे कोई प्रॉब्लम है तो उसको फौरन ट्रीट किया जाए।
कैसे डॉक्टर साहब?
फॉर एग्जाम्पल उसको हम मूव करके देखेंगे क्या ये स्टेबल है और क्या इसमें मूवमेंट ज्यादा, फॉर एग्जाम्पल एक मूवमेंट यहाँ तक है तो क्या उससे नीचे
नहीं जा रहा,
तो नहीं जाता,
क्योंकि
ये वर्टिब्रे के दरमियान कुशन्स होते हैं जो उसको मूवमेंट में मदद देते हैं,
एक पोजीशन खास पोजीशन रखने में मदद देते हैं,
होते हैं छोटे, तो उसको मूव करने में मदद देते हैं।
अच्छा, लेकिन डॉक्टर साहब यहाँ पर एक जल्दी से मैं चीज पूछ लेता हूँ, ये भी कहा जाता है कि अगर आप एक्सीडेंट वगैरह किसी को देखें तो ज्यादा उसको हिलाएं भी ना, कि अगर मसला हो सकता है कि अगर चेक करने की तरह हद तक हिलाएं लेकिन उससे ज्यादा इधर उधर ना करें, तो इसको थोड़ी वजाहत करेंगे।
जी, वो बिल्कुल इस वजह से कहा जाता है कि हो सकता है कि जिस्म के अंदर आपके कोई इंजरी हो चुकी है और आपको अच्छा, नजर नहीं आ रही,
नहीं आ रही। ठीक है,
कोई जिसम के अंदर जख्म हो गया है, कोई पेट के अंदर जीआईटी ट्रैक, तो उसको उस तरीके से ट्रीट किया जाता है कि मतलब वो ज्यादा प्रॉब्लम ना हो, पूरे जिस्म में फैल ना जाए।
हाँ ठीक है, तो इसी तरह इसको भी चेक करना है, तो एक खास हद तक बस चेक हिलाएं,
हो सकता है कोई फ्रैक्चर हुआ हो बॉडी के किसी भी हिस्से में, हड्डी टूट गई हो। दूसरे हम देखते हैं बी, ब्रीथिंग।
जी डॉक्टर माजर के साथ, ये जो आपने कहा कि हमारी सांस की नाली है, तो डॉक्टर साहब क्या इसका क्या ताल्लुक हमारे पास रीढ़ की हड्डी के, कैसे हम इसको फोकस करेंगे? यानी
फॉर एग्जांपल जो सी स्पाइन पोजीशन है, जिस तरह जो कहते हैं हम जो एक मतलब ये यहाँ से हमारी जो है ना हराम मगज अटैच हो रहा है मगज का, ठीक है, यहाँ से पूरे जिस्म में पैगाम जा रहा है।
ठीक है,
अगर यहाँ से कनेक्शन टूट गया तो वो मौत हो जाएगी,
तो कुछ भी नहीं है बंदा, ठीक है,
मंका टूट जाना जिसको कहते हैं, बिल्कुल हम आम लफ्ज में मंका टूट गया,
ठीक है,
तो वो बहुत प्रॉब्लम क्रिएट करेगा,
सांस भी रुक सकता है उसके बाद,
बिल्कुल वो सबको डेथ
रोक सकता है। ठीक,
अगर ये ठीक है, दूसरी जगह हम ब्रीथिंग चेक करेंगे, यानी कि सांस आ रहा है मरीज को, कोई प्रॉब्लम तो नहीं है, कोई ऑक्सीजन में कमी तो नहीं है, एनवायरमेंट ठीक है, उसका ऑक्सीजन का मसला है तो उसको ऑक्सीजन प्रोवाइड की जाएगी।
अच्छा, यहाँ भी ये भी कहा जाता है कि अगर कोई हादसा हो गया तो उस शख्स के आसपास बहुत ज्यादा झुमकटा ना बनाया जाए लोगों
ताकि उसको सफोकेशन ना हो जाए, दम ना घुटे उसका,
ठीक है, सही,
ताकि क्योंकि उस कंडीशन में जो हाइपोक्सिया हो जाता है बॉडी में, तो जो ऑक्सीजन की कमी हो
कमी
जाती
हो
है,
जाती
इस
है।
वजह से जो हवा को खुला रखा जाए ताकि उसकी तरफ ऑक्सीजन आती रहे।
ठीक है, सही है,
तो तीसरी स्टेप में हम देखते हैं सर्कुलेशन,
ठीक,
ए बी और सी। सर्कुलेशन सी से हम देखेंगे कि तीसरे नंबर पे कि ब्लड की सर्कुलेशन ठीक है, क्या कोई इंजरी तो नहीं होगी, कोई बॉडी से खून तो ज़्यादा नहीं बह रहा। फिर
ठीक है।
उसके बाद हम देखेंगे डिसेबिलिटी, डी से हम देखेंगे डिसेबिलिटी तो कोई नहीं है यहाँ पे, बॉडी में कोई जिस्म का हिस्सा टूट तो नहीं गया,
ठीक है,
अगर वो टूट गया तो कोशिश की जाए कि उसको उसी जगह पे रखा जाए
ठीक है,
ताकि
हिलाया
वो
ना जाए,
ज़्यादा इंजरी ना हो
ठीक
सके।
है,
तो उसके बाद हम ई से देखेंगे एक्सटर्नल एक्सपोजर, क्या जिससे आपने बात की है, तो
जाहिरी,
ये चीज़ें देख रहे हैं। तो उसके बाद आखिर में देखेंगे कि किस एनवायरमेंट में है, उसका जो
अच्छा,
बैरूनी माहौल है वो ठीक है, उसमें ऑक्सीजन की कमी तो नहीं है,
आग नहीं लगी हुई,
बिल्कुल
कोई ऐसी
बिल्कुल,
जगह
या
नहीं है,
आग तो नहीं लगी, ऐसी
ठीक
चीजें
है,
ठीक है।
सही। अच्छा डॉक्टर साहब, गुफ्तगू आगे बढ़ाएंगे, माजर के साथ यहाँ पर एक मुख्तसर सा वक्फा हमने लेना है। नाज़रीन डॉक्टर फहीम मकबूल हमारे साथ यहाँ पर मौजूद हैं, गुफ्तगू आगे इनसे बढ़ेगी हमारी, लेकिन अभी हम चलेंगे हसन के पास। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम। और हमसे आप रब्ता कर सकते हैं facebook.com/SUTMorningShow पर, और हम आपको बताना चाहेंगे एक बहुत ही मज़ेदार सी चीज़। बहरहाल ज़िंदगी में मुश्किलात पेश आती हैं और बाज़ मसाइल होते हैं कि पूरा मुआशरा उससे मुतासर होता है। बहरहाल जो वाकयात पेश आए हैं हिंदुस्तान में, और खुसूसन बदसुलूकी जो हुई है खवातीन के साथ और मुख्तलिफ पब्लिक ट्रांसपोर्ट में खुसूसन, तो उसके पेश नज़र एक बहुत ही ज़बरदस्त सोल्यूशन एक बम्बई में एक टैक्सी कंपनी लाई है, और उसमें बहुत ही ज़बरदस्त उन लोगों ने काम किया है। वैसे हम आपको बताते चलें, टैक्सियाँ तो दुनिया भर में मुख्तलिफ खवातीन के लिए खसूसी तौर पर हैं, ईरान में हैं, बहुत सारे ममालिक में हैं, इंग्लैंड में हैं, हत्ता शुमाली और जनूबी अमरीका में बहुत सारी जगहों पर पाई जाती है ये सर्विस। लेकिन इस सर्विस की जिसके बारे में हम बात करने जा रहे हैं, ये बहुत ही खसूसी सर्विस है। इसमें जो खवातीन काम कर रही हैं, एक तो सारी जो हैं वो ज़्यादातर उसमें वो हैं जो बहरहाल किसी वजह से घर की आमदनी उनके जिम्मे है, और यानी उनके काम न करने से मुश्किलात पैदा हो सकती हैं उस घराने के लिए। तो लेकिन इन लोगों ने काम जो किया है वो ये है कि ताकि दूसरे भी इंसान आराम से रहें, खुसूसन ख्वातीन जो बहरहाल मुश्किलात के और बाज़ मसाइल खास मसाइल के जद पे रहती हैं, तो इन्होंने काम ये किया है कि तमाम ड्राइवर्स को खुसूसी ट्रेनिंग दी गई है मुख्तलिफ मार्शल आर्ट्स की, और ताकि अगर खुदा न खासा कोई मसला अगर पेश आ जाए तो ये लोग मुकम्मल तौर पर तैयार रहें। और इनकी टैक्सीज में भी खास चीज़ खास काम ये किया गया है कि मुख्तलिफ स्प्रेज रखे गए हैं, जिन्हें मिर्च का जो स्प्रे जो होता है, माफ़ कीजिएगा ये बाज़ वक़्त थोड़ा हमसे कुछ दुश्मनी है मेरे ख्याल में खास इस टच स्क्रीन को, बहरहाल खास किस्म के स्प्रेज हैं जो मिर्च के स्प्रेज होते हैं, वो भी उनके गाड़ियों में रखे गए हैं ताकि अगर कोई मसला पेश आया तो उसका भी भरपूर इस्तेमाल किया जाए। यकीनन जिसकी जो हालत होगी उसके बाद तो वो जुर्म करने का सोचेगा भी नहीं उसके बाद। और इसमें ये है कि हम लोग को यकीनन अपने अखलाक को, अपने मुआशरे में दूसरों से कैसे सलूक किया जाना चाहिए, अपने बुजुर्गों का तर्ज अमल उस पर खास गौर करना चाहिए ताकि ये मसाइल पेश ही ना आए। लेकिन अगर पेश भी आ गए तो बहरहाल उसका सॉल्यूशन और उसका हल यानी एक वसत मुद्दती हल उसका मौजूद है। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी, वक्त ज़ाया किए बगैर चलते हैं खुर्रम के पास।
बहुत शुक्रिया हसन जी। डॉक्टर फहीम मकबूल नाज़रीन हमारे साथ यहाँ पर मौजूद हैं और हमारी गुफ्तगू चल रही थी जख्म मुख्तलिफ किस्म के जख्म उनके ट्रीटमेंट के लिहाज से। डॉक्टर साहब वक्त मुख्तसर है हमारे
जी,
पास, क्या कहना चाहेंगे
तो
आप आखिर में?
इसमें जो अगर कोई बैरूनी इंजरी है जिसमें ब्लीडिंग है तो उसमें ट्रीटमेंट के तौर पे ये किया जाए, सबसे पहले मरीज़ को कॉटन के ज़रिए अल्कोहल स्वैब के ज़रिए उसको साफ़ किया जाए जख्म को,
ठीक है,
और या तो नमकीन पानी से उसको धोया जाए। फिर उसके बाद अगर आपके पास पायोडीन अवेलेबल है तो वो उस पर लगा दी जाए अगर मामूली ज़ख्म है। अगर तो ब्लीडिंग बहुत ज़्यादा हो रही है तो आप उसको दबा के बिल्कुल बांध दें ताकि वो
हाँ, खून रोकें पहले,
खून रोकें, और
ठीक है,
स्पॉन्ज या कॉटन का इस्तेमाल करें रूई का, और उसके ऊपर रख दें ताकि वो जज़ब कर ले।
ठीक है,
और जो ये जो चीज़ें हैं ये आपके घर में मौजूद होनी चाहिए ताकि एमरजेंसी में आपके काम आए।
ठीक है,
और जो है हम देखते हैं कि जो बर्न कंडीशंस हैं, बर्न अगर आपका जिस्म जल गया है
ठीक है,
तो उसमें हम 20 से 45 मिनट तक ठंडे पानी से धोएं,
ठीक है,
और उसको जो है उसकी टांगे हैं उसके जिस्म की पोजीशन ऐसी हो कि वो लेट जाए और उसका सर नीचे हो, उसकी टांगे उसके ऊपर हों,
ऊपर हो, ठीक है,
यानी कि 10 से 12 इंच उसकी जमीन से ऊपर हो, ताकि वो
तकिए रखते हैं दो तीन
बिल्कुल
नीचे
तकिए
उसके,
रख दें ताकि वो उसको शोक ना हो सके, जो
ठीक है,
शोक के अटैक्स हैं वो ना हो सके।
ठीक है,
और उसके अलावा जो हम देखेंगे कि बर्न में हम ऑइंटमेंट्स इस्तेमाल करेंगे, मॉइस्चराइज एलोवेरा क्रीम्स हैं
ठीक है,
ताकि वो उसकी कंडीशन ठीक हो जाए, बेहतर हो
ठीक
जाए।
है,
तो इसी तरह जो स्विमिंग करते हुए बाज़ औक़ात आपको जख्म आ सकता है,
ठीक है,
तो जिस्म के अंदर जख्म आ सकता है आपको ना जाने को मालूम
इंटरनल
नहीं
जो
है,
पे जो भी
उसी उसमें भी आप उसकी जो पोजीशन है वो सर को नीचे रखें और टांगों को ऊपर रखें और लेट जाए ताकि वो बॉडी में खून ना फैल सके
ठीक
और
है
उसके अंदर शौक के कोई झटके ना महसूस हों।
ठीक है।
तो केमिकल्स की जो जख्म है उसमें आप ये देखें कि आपको एसिड तो नहीं है और केमिकल की कंपोजिशन क्या है,
ठीक है
तो क्या अगर बेस है तो उसको हम उसके हवाले से ट्रीट करेंगे, पानी से धो के उसके ऊपर मॉइस्चराइजिंग लोशन इस्तेमाल
ठीक
करेंगे।
है
तो जो एंटीबायोटिक्स हैं जो हम इस्तेमाल कर सकते हैं जख्म के इलाज के लिए, ऑगमेंटन है क्योंकि ये ब्रॉड स्पेक्ट्रम एंटीबायोटिक है,
क्रीम की शक्ल में
जो टेबलेट्स हैं ऑगमेंटन
टेबलेट्स
की,
में ठीक है
ये बैक्टीरियल इन्फेक्शन को मजीद बढ़ने से रोकेंगी।
ठीक है
सबसे अहम बात जो शुगर के मरीज हैं, जो डायबिटीज़ के मरीज हैं, उनमें ग्लूकोज की मकदार बहुत ज़्यादा होती है तो खून में बैक्टीरिया बहुत खुशी से बढ़ते हैं,
हाँ
तो उस
अच्छा
सूरत में जख्म बिल्कुल जल्दी ठीक नहीं
नहीं
होता।
होता ठीक
तो
है
फॉर एग्जाम्पल हम उसे कहते हैं डायबिटिक फुट, अगर
ठीक है
पाँव का जख्म हो गया है तो वो हरगिज ठीक नहीं होगा, तो ब्लड का आप लैब रिपोर्ट्स करवाएं, आपके ग्लूकोज लेवल को नॉर्मल लाएं,
लेवल ठीक है
और हरगिज डायबिटीज के पेशेंट में और दूसरे जो एथीरोसेक्लेरोसिस के पेशेंट हैं
ठीक है
जो कि इसमें हड्डियों की बीमारी हैं वो बहुत
ठीक है
नाजुक हैं, वो बहुत केयरफुल एहतियाती तदाबीर करें ताकि उनमें जख्म ना होने पाए
ठीक है हड्डी ना टूटने पाए कहीं
बिल्कुल,
पे
क्योंकि और ये जख्म अगर हो जाएगा तो इसका एहतियात बहुत मुश्किल हो जाता है,
इलाज बहुत
क्योंकि
मुश्किल
बाज़ औक़ात अगर आपको डायबिटिक फुट है
ठीक है
उसको आप पाँव को भी काटना पड़ जाता है,
ठीक है
तो ताकि ये पूरी जिस्म में ना फैल सके
ठीक है
जख्म।
सही है
तो उसके अलावा टेटनस में है, जो रोड पे एक्सीडेंट है उसमें
ठीक
टेटनस
है
का इंजेक्शन
इंजेक्शन
लगवाया जाए,
लगवाना जरूरी
रेबीज
है
अगर किसी बाबले कुत्ते ने आपको काट लिया है तो रेबीज का ट्रीटमेंट किया जाए उसी
ठीक
वक्त
है सही
ताकि
है
ये
सही
मौत
ठीक हो
वाकया
सर।
ना हो सके।
डॉक्टर साहब बहुत
जी
बहुत शुक्रिया अदा करता हूँ, डॉक्टर फहीम मकबूल हमारे साथ मौजूद थे नाजरीन, और बहरहाल वक्त हमारे पर महदूद था लेकिन बहरहाल हमने एक रोशनी डाली इस मौजू पर कि जख्म मुख्तलिफ किस्म के हैं उनका कैसे इलाज किया। डॉक्टर साहब बहुत बहुत शुक्रिया अदा करता हूँ, आप तशरीफ लाए।
मैं भी
जी हाँ
शुक्रिया
सर
अदा करता हूँ डॉक्टर साहब का और खुर्रम आपका, बहरहाल
शुक्रिया
जो मालूमात आप लोगों के पास हैं उसके उससे यकीनन हम लोगों को इस्तेफादा करना चाहिए। और
शुक्रिया
नाजरीन एक हमने मैसेज शेयर किया फेसबुक पर, उस पर एक जहमत करके facebook.com/SUTMorningshow टाइप करें और देखें क्या चीज़ है, और अपना आप लोग अपनी राय पेश करें कि किस हद तक ये चीज़ हम लोगों के लिए अहम होनी चाहिए। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। अख्तिताम पे पहुंचने ही वाला है ये जो हमने शेयर किया है इस वक्त फेसबुक पेज पर, और मोहम्मद हुसैन साहब का शुक्रिया अदा करता हूँ कि उन्होंने बहुत ही अच्छी तस्वीर भी भेज दी इस सिलसिले की। तो उस शाख मोहम्मद या लवर्स ऑफ मोहम्मद के नाम से, जो यानी वाकई हम लोग मोहब्बत करते हैं रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम और उनके ख़ानदान से, तो हम लोगों को सही नुमाइंदा होना चाहिए उनका,
बिल्कुल
हम लोगों को दिखाना चाहिए कि अगर कुछ लोग कह रहे हैं कि भाई हम हज़रत ईसा के मानने वाले हैं लेकिन उनके तालीमात के बरखिलाफ़ अमल कर
तो
रहे
फिर
हैं,
तो
और
कोई
इसी
फायदा नहीं।
तरह हज़रत मूसा अलैहिस्सलाम
जी
पर ये बहरहाल वो लोग यानी कह रहे हैं कि हम उनके मानने वाले हैं लेकिन बिल्कुल अलग रास्ता अपनाए हुए हैं, हम लोगों को साबित करना चाहिए कि हम असल मानने वाले हैं अपने अखलाक के जरिए, अपने किरदार के जरिए, और बहरहाल फ़ायदा उठाएं आजकल की टेक्नोलॉजी का और अपने
बिल्कुल
पैगाम को आगे बढ़ाएं। यकीनन जो लोग अजीम होते हैं उनके ऊपर अगर कोई कीचड़ उछालने की कोशिश करता है वो कीचड़ उसी के मुंह पे वापस आएगा
बिल्कुल
और
ऐसे
आता है,
बिल्कुल
और इसका हम लोगों को बहुत ही यकीनन इस पे हम लोगों को तवज्जो देनी
बिल्कुल।
चाहिए।
लेकिन इसमें एक जो मेरे ख्याल में बहुत अच्छा इकदाम हम लोग कर सकते हैं वो ये है कि हम इतना पैगाम मोहम्मदी को आम कर दें अपनी जिंदगियों के साथ, अपने अमल के साथ, ऐसा आम कर दें कि खूब कीचड़ उछालने वाले का जो है वो खुद ही वो मुंह बंद हो जाएगा, वो कुछ
बिल्कुल
कर नहीं
यकीनन
सकेगा,
वो
जब
लोग कुछ
देखेगा
नहीं
कि
कर सकते।
सारे लोग जो हैं वही पैगाम मोहम्मदी वो सीरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पे अमल कर रहे हैं, तो फिर तो कोई कोई वही बात ही नहीं रह जाएगी
यकीनन,
दरमियान।
अगर
बिल्कुल
हम
ऐसा
लोग इत्तेहाद अपना कायम रखें और सही तौर से समझ सकें,
बिल्कुल
यकीनन ये मुश्किल दौर जो मुसलमानों पे आया है ये भी बहुत जल्द ठीक हो
चल
जाएगा
जाएगा
सब कुछ।
बिल्कुल। मैं
और
हसन बताता
हाँ
चलूं
बिल्कुल
कि डॉक्टर आसिफ रशीद हमारे साथ इंशाल्लाह कल हम मौजूद होंगे, और पागल कुत्ते के काटने की वजह से जो मुश्किलात पैदा होती हैं उससे बचाओ टीके लगाए जाते हैं मुख्तलिफ किस्म के, क्योंकि डॉक्टर साहब का ताल्लुक एपिडेमियोलॉजी से है, प्रिवेंटिव मेडिसिन से है, कैसे बीमारियों के फैलाव को रोका जाए, रोका जा सके बीमारी को, उसके बारे में इंशाल्लाह बात करेंगे। और दिल्ली स्टूडियो से हमारे साथ डॉक्टर इकतदार मोहम्मद खान साहब होंगे, और वो इंशाल्लाह हमारे हफ्ते के मौजू और کل، کیونکہ ہمارے ناظرین کو پتا ہوگا کہ غزے کا دن بنایا جا رہا ہے، جی یوم غزہ ہے، تو اس سلسلے میں انشاءاللہ وہ ہمارے ساتھ خاص طور پہ اسپیشل گفتگو کریں گے یوم غزہ کے سلسلے
انشاءاللہ. تو کل کا بھی پروگرام دیکھنا مت بھولیے گا. دیکھ رہے ہیں کہ میوزک شروع ہو گئی ہے، اس کا مطلب ہے کہ پروگرام ختم ہو رہا ہے. تو ہمیں اجازت دیجیے کل تک.
خدا حافظ.